Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplo Cha, Rexy Duitoplo, Sat Megahertz.
राजरकोटका तीनवटा तहले अझै गाउँबाट सेवा दिन सकेनन्। जिल्ला सदरमुकाम नै धाउनुपर्ने बाध्यता नहटेको भन्दै स्थानीय रुष्ट।
प्रतिनिधि सभामा आउँदो बजेट बारेको पूर्व छलफल सकियो। सामूहिक विकासको अवधारणा अनुसार बजेट ल्याउने अर्थमन्त्रीको दावी।
पाठे बाघको संख्या बढेसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या पनि बढ्दै।
र श्रीलंकामा हिंसा हुने क्रम बढेसँगै देशभर कर्फ्यू आदेश जारी। सुरक्षा व्यवस्था कड़ा पार्न प्रधानमन्त्रीको निर्देशन। हिमाल पहाड़ तराई कोही छैन पराई बिहानको भेरी खबरबाट नवराज रेग्मी र सविता जीसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। जाजरकोटका कुसे जुनीचाँदे र बारेकोट गाउँपालिकाका बासिन्दाले सेवा लिन अझै जिल्ला सदरमुकाम धाउन नै पर्ने बाध्यता नहटेको गुनासो गरेका छन्। यी गाउँपालिकाहरूमा नाम मात्रका कार्यालय हुँदा स्थानीयवासीले सेवा लिन जिल्ला सदरमुकाम नै धाउनु परेको उनीहरूको भनाई छ। कुसे गाउँपालिकाले 2,50,00,000 लगानीमा केन्द्र थर्पूमा कार्यालय भवन सहित खानेपानी सड़क लगायतका भौतिक संरचना बनाए पनि यो केन्द्रबाट सेवा भने सञ्चालन हुन सकेको छैन। कुसे गाउँपालिकाका जस्तै जुनीचाँदे र बारेकोट गाउँपालिकाले पनि सदरमुकामबाटै सेवा चलाउँदै आएका छन्। कुसे र बारेकोटले बैंकको कारण देखाउँदै खलंगाबाट सेवा सञ्चालन गर्ने गरेका छन् भने जुनीचाँदे केन्द्र विवादका कारण देखाउँदै खलंगाबाट सेवा प्रवाह गर्दै आएको छ। असुरक्षाका कारण कुसे बारेकोट र जुनीचाँदेमा बैंक सञ्चालन हुन सकेको छैन। सुरक्षा र कर्मचारी अभाव, एक ओडा सचिवले चारवटा ओडा कार्यालयमा काम गर्नुपर्ने बाध्यता भएकाले गाउँमा गएर काम गर्न नसकिएको बारेकोटका अध्यक्ष महेन्द्र बहादुर शाहीले बताउनुभयो। जनप्रतिनिधि र कर्मचारी सुविधा भोगी भन्दा अधिकांश स्थानीय तहले खलंगामा अघोषित कार्यालय स्थापना गरेको भन्दै स्थानीयवासीले भने असन्तुष्टि जनाएका छन्।
हिमाली जिल्ला मुगु र हुम्लाका ग्रामीण बस्तीमा निशुल्क आँखा शिविर सञ्चालन हुँदा स्थानीय खुसी भएका छन्। नेपाल रेडक्रस सोसाइटी आँखा अस्पताल सुर्खेतको टोलीले मुगु र हुम्लाका गाउँ बस्तीमा पुगेर निशुल्क शिविर सञ्चालन गरिरहेको छ। गत 20 गते हुम्लाको ताजाकोट गाउँपालिकाबाट निशुल्क आँखा शिविर सुरु गरेको टोली अदानचोली गाउँपालिका हुँदै यति बेला मुगुको सुरुमा रानी गाउँपालिका पुगेको छ। आँखा शिविरबाट 2,000 बढीले सेवा लिएका छन् भने मोतियाबिन्दु भएका 156 जनाको शल्यक्रिया गरिएको छ। 51 जना ताजाकोटमा र अदानचुलीमा 56 जनाको सफल शल्यक्रिया गरिएको उपचारमा संलग्न डाक्टर शक्ति प्रसाद सुवेदीले जानकारी दिनुभयो।
प्रतिनिधि सभामा आउँदो बजेट बारेको पूर्व छलफल सकिएको छ। आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले उठाएका विषयमाथि अर्थमन्त्री युवराज खर्तिवडाले जवाफ दिएसँगै छलफल सकिएको हो। अर्थमन्त्री खर्तिवडाले बजेटको प्राथमिकताको क्षेत्रगत विषय कुनै पनि एउटा मात्र नभएको बताउनु भएको छ। कुनै एक क्षेत्रलाई मात्र प्राथमिकतामा पार्ने नभए जुन आयोजना तथा कार्यक्रमले बढी भन्दा बढी नागरिक खुसी हुन सक्छन् तिनै कार्यक्रम तथा आयोजना बजेटका प्राथमिकता क्षेत्र हुने उहाँको भनाइ छ। अर्थमन्त्री खर्तिवडाले बजेटले कुनै क्षेत्रगत आयोजना र कार्यक्रमलाई प्राथमिकतामा राख्ने भन्दा पनि सामूहिक विकासको अवधारणा अंगीकार गरेको दावी गर्नुभयो। नीति तथा कार्यक्रम र संविधानमा भनिएका विषय नै बजेटका प्राथमिकता भएको अर्थमन्त्री खर्तिवडाको भनाई छ।
कर्णाली प्रदेशमा एचआईभी संक्रमितका लागि बीमा र विभिन्न खाले स्वरोजगारमूलक कार्यक्रम सुरु हुन थालेको छ। राष्ट्रिय एचआईभी एड्स महासंघले एचआईभी संक्रमितलाई आत्मनिर्भर बनाउन पनि पहल थालिएको जनाएको छ। यसै विषयमा हाम्रा साथी दीपा कोइरालाले महासंघका अध्यक्ष राजेश डिडियालाई कर्णाली प्रदेशमा एचआईभी संक्रमितको अवस्था कस्तो छ भनी सोध्नु भएको छ।
समस्या चाहिँ धेरै छ, अब नभएको चाहिँ होइन, अरू प्रदेशमा पनि छ, यहाँ अलिकति बेसी नै छ। मध्यपश्चिममा पश्चिम र मध्यपश्चिममै धेरै समस्याहरू छन्। त्यो अर्थमा चाहिँ बुझ्दै जाँदाखेरि अझै गर्नुपर्ने धेरै कार्य भएको चाहिँ अनुभव गरे र जीवन स्तर उकास्नको लागि गर्नुपर्ने चाहिँ एकदम आवश्यकता चाहिँ तत्काल रूपमा चाहिँ महसुस गरियो।
संक्रमितहरूको जीवन स्तर सुधार,
हजुर, संक्रमित तथा संक्रमितका परिवारहरू र विशेष रूपमा मध्यपश्चिममा एचआईभी संक्रमित बाल बालिकाहरूको पनि प्रत्यक्ष रूपमा चाहिँ हेर्नुपर्ने अवस्था चाहिँ हामीले पायौं।
कस्तो खालको समस्याहरू उहाँले भोगिरहनु भएको पाउनुभयो यहाँले?
अब एचआईभी संक्रमित हुनु नै एक प्रकारको समस्या हो। अब यसलाई चाहिँ त्यो समस्या भइसकेपछि पनि चाहिँ औषधि उपचारमा गइसकेपछि एआरटी खाइसकेपछि चाहिँ एआरटी एक प्रकारको चाहिँ जीवनलाई चाहिँ प्रतिरोधात्मक जीवन बचाउने औषधि भनेर भनौँ सर्वसुलभ भाषामा। त्यो औषधि खाइसकेपछि चाहिँ तिनीहरूको उपचार सँगसँगै चाहिने पोषणयुक्त आहारहरू, त्यस्तै शिक्षा अनि त्यस्तै जीवन स्तर, जुन स्थानीय स्तरमा गर्न सकिने जीवन स्तर, त्यो कुराहरूमा चाहिँ समस्या भएको चाहिँ हामीले पायौं।
जस्तो अहिले सामाजिक रूपमा एचआईभी संक्रमितहरूलाई हेर्ने दृष्टिकोणमा चाहिँ पहिला भन्दा अहिले फरक चाहिँ भएको छ है, कस्तो महसुस गर्नुहुन्छ?
फरक चाहिँ धेरै भएको छ, अवश्य पनि भएको छ। किन भन्दाखेरि अब एचआईभी एड्समा चाहिँ काम गरेको यत्रो वर्ष भइसक्यो, नेपाल सरकारको त्यति धेरै लगानी गरिसक्यो र दात्री निकायहरूले आइएनजीओले त्यति धेरै पैसा लगानी गराएको छ र साथसाथै अहिले विगत 10 वर्षदेखि राष्ट्रिय एचआईभी एड्स महासंघ अनवरत रूपमा देशको चाहिँ प्रत्येक कुनामा पुगेर चाहिँ यो लाञ्छना र भेदभाव, शिक्षा, उपचार, साक्षरता र चाहिँ जीवन उपयोगी सिपहरूको कुरा गरिराखेको सन्दर्भमा अवश्य पनि धेरै नै कम छ।
अघि यहाँले शुरूमा पनि सुन्नुभयो है, अब यो हेर्ने दृष्टिकोणहरूमा कमी ल्याउनमा त हामी केही हदसम्म सफल भयौं होइन, तर पनि जीवन स्तरको जुन कुरा छ बाल बालिकाको, त्योसँग उहाँसँग आश्रित हुनुभएको परिवारहरूको कुरा, आर्थिक कुरा, उहाँहरूको स्वास्थ्य अवस्थाले साथ नदिए उहाँहरूको पारिवारिक खर्चहरूको कुरा, त्यो व्यवस्थापनको लागि पनि केही सोच्नु पर्ने हुने होला होइन। जस्तो सदरमुकाम भन्दा अझ गाउँघरमा अझ अप्ठ्यारो अवस्था छ, त्यसको लागि महासंघले के चाहिँ सोच बनाएको छ?
राष्ट्रिय एचआईभी एड्स महासंघले चाहिँ यसमा चाहिँ गम्भीर रूपमा सोचेको अवस्था छ अहिले। किन भनेपछि चाहिँ नेपाल सरकारको कार्यक्रम मार्फत ग्लोबल फन्डले चाहिँ राष्ट्रिय एचआईभी एड्स महासंघ मार्फत यो संक्रमित बाल बालिकाहरूलाई चाहिँ 18 वर्षभन्दा मुनिकालाई 1,000 रुपियाँ मासिक जीवनयापन वा चाहिँ सहयोग भनेर चाहिँ पैसा दिइराखेको छ र त्यसले चाहिँ केही न केही रूपमा चाहिँ शिक्षा र अलिकति औषधि उपचारमा चाहिँ सहयोग चाहिँ गरिराखेको छ र एआरटीको कुरा निशुल्क रूपमै छ। तैपनि अब त्यति पैसाले मात्रै पर्याप्त नभएको चाहिँ हामीले पायौं। किन भनेपछि चाहिँ कतिको एउटा मात्रै अभिभावक छन्, कतिको त कोही पनि नै छैन, कतिको घरमा चाहिँ बुढाबुढी बजै बा मात्रै छन्, त्यो अर्थमा चाहिँ समस्या पायौं। त्यही समस्यालाई सम्बोधन गर्ने क्रममा चाहिँ हामीले चाहिँ एक संक्रमित एक उद्यमशीलता, विशेष रूपमा यो 18 वर्ष पूरा भइसकेको संक्रमितहरूलाई चाहिँ लक्षित गरेर चाहिँ त्यो बच्चाहरू जुन ठूला भइसक्यो अहिले युवा भनौँ युवा अवस्थामा प्रवेश गरिसकेको चाहिँ एचआईभी संक्रमितहरूलाई चाहिँ एउटा एउटा उद्यमशीलता सिकाएर तिनीहरूलाई चाहिँ केही लगानी गरेर चाहिँ त्यही मार्फत चाहिँ तिनीहरूको चाहिँ दिगो विकास र चाहिँ आर्थिक विकास गर्ने चाहिँ लक्ष्य अनुरूपै हामी यो सुदूरपश्चिम र मध्यपश्चिमको यात्रामा चाहिँ योपल्ट निस्क्या हौ। त्यसमा चाहिँ हामीले विभिन्न सिपमूलक तालिमहरू दिन्छौँ अनि त्यस्तै चाहिँ जीवन उपयोगी सिपहरूको तिनीहरूलाई चाहिँ शिक्षा दिन्छौँ अनि त्यस्तै यो जीविकोपार्जन सम्बन्धी विभिन्न कार्यक्रमहरू दिन्छौँ। त्यसमा विशेष रूपमा हाम्रो परिवेशले दिएको अनुसार चाहिँ कृषि अनि त्यस्तै अब कृषिमा पनि विभिन्न क्याटेगोरीहरू छन्। त्यसमा चाहिँ हामीले चाहिँ बाख्रा पालनको कुरा गर्न सक्छौँ,
आवश्यकता
त्यो व्यक्तिको चाहिँ स्थानीय स्तरमा उसको सिप र उसले जानेको के कुरा छ त्यो हेरेर चाहिँ हामीले त्यसमा अगाडि बढ्ने प्रक्रिया छ। र अर्को कुरा चाहिँ हामीले अहिले भर्खरै चाहिँ एउटा कुरा के गर्न पनि सफल भयो राष्ट्रिय एचआईभी एड्स महासंघ भनेपछि चाहिँ पहिला चाहिँ यो बिमा पोलिसीमा चाहिँ एचआईभी संक्रमितहरूको चाहिँ बिमा हुँदैन थियो। हेर्नुहोस् नेपाल सरकारले कति भन्दाखेरि पनि मानिराखेको थिएन बिमा कम्पनीहरू र अहिले वैशाख 1 गतेदेखि हामीले चाहिँ राष्ट्रिय एचआईभी एड्स महासंघले जिम्मा लिइसकेपछि यदि कुनै पनि एचआईभी संक्रमित व्यक्ति एचआईभीको कारणले चाहिँ मृत्युवरण गरेमा चाहिँ राष्ट्रिय एचआईभी एड्स महासंघ जिम्मेवारी लिन्छ, त्यसको सबै पैसा राष्ट्रिय एचआईभी एड्स महासंघले तिर्छ भनेर ग्यारेन्टी लिएर कुरा अगाडि बढाइसकेपछि चाहिँ प्राइम लाइफ इन्सुरेन्सले चाहिँ उनीहरूको पनि जीवन बिमा चाहिँ गरिदिने भयो। एउटा एचआईभी संक्रमित व्यक्तिले जीवन बिमा गरिसकेपछि उसले 2 पाउने भयो, एउटा बोनसको रूपमा पाउने भयो। त्यो एक प्रकारको चाहिँ यो समुदायको लागि चाहिँ एउटा उपहार सर, जुन 18 वर्ष पुगिसकेको एचआईभी संक्रमित बाल बच्चाहरूले अब 15 वर्षको जीवन बिमा गरिसकेपछि चाहिँ अर्को 31 वर्ष 32 वर्ष 33 वर्षमा उसको चाहिँ त्यो बिमा चाहिँ क्लेम हुँदाखेरि उसले 3x पाउने भयो। त्यो पैसा उसले चाहिँ उसको जीवन जिउनको लागि आर्थिक विकास गर्नको लागि, पारिवारिक अवस्था सृजना गर्नको लागि कति सबैको बिहे भएको छैन,
सहयोग
त्यसले चाहिँ ठुलो चाहिँ पुँजीको रूपमा र उसको जीवन विकासको रूपमा युज गर्न सक्न चाहिँ सक्षम भयो।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय एचआईभी एड्स महासंघका अध्यक्ष राजेश डिडिया भेरी खबरसँग कुराकानी गर्दै।
हामीसँग छिमेक सेरोफेरोसँगै अन्य खबरहरू पनि बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले जाजरकोटका तीनवटा तहले अझै गाउँबाट सेवा दिन सकेनन्, जिल्ला सदरमुकाम नै धाउनुपर्ने बाध्यता नहटेको भन्दै स्थानीय रुष्ट लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर।
आम संचार माध्यमलाई अनावश्यक चित्रण नगर्ने सरकारले संविधान मीडिया काउन्सिल विधेयक ल्याउन खोजेको भन्दै पत्रकारहरूले देशभर आन्दोलन थालेका छन्। यसै क्रममा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले आजदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शाखाले आज सुर्खेतका सम्पूर्ण संचार माध्यमका कार्यरत पत्रकार संचारकर्मीलाई आफ्नो कार्यक्षेत्रमा कालो पट्टी लगाएर काम गर्न आग्रह गरेको छ। यस्तै 3 गते प्रदेश संसद बाहिर संचार साधनसहित प्रदर्शन गर्ने कार्यक्रम रहेको भन्दै सबैलाई आन्दोलनमा एकीबद्धता जनाउन आग्रह गरिएको छ। मीडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानका विरूद्ध महासंघले देशव्यापी विरोधका कार्यक्रम गरेको छ।
यता राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल सिन्हाले मीडिया काउन्सिल सम्बन्धी विधेयक सच्याउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रेस युनियनका पदाधिकारीसँगको भेटमा अध्यक्ष तिमल सिन्हाले विधेयक संशोधन र संसदीय समितिको छलफलको क्रममा सच्याउन सकिने भन्दै यसको सदुपयोग गर्न पनि सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो। युनियनले सम्पूर्ण मीडियामाथि नै अनावश्यक हस्तक्षेप गर्ने नियतका साथ विधेयक ल्याइएको भन्दै सच्याउन पहल गर्न आग्रह गर्दै अध्यक्ष तिमल सिन्हालाई ज्ञापन पत्र बुझाएको छ। यसअघि नेपाल पत्रकार महासंघले पनि यो विधेयकलाई प्रेस मैत्री बनाइदिन आग्रह गर्दै अध्यक्ष तिमल सिन्हालाई ध्यानाकर्षण पत्र बुझाएको थियो। पत्रकारलाई कडा दण्ड जरिवानाको व्यवस्था सहित राष्ट्रिय सभामा दर्ता गरिएको यो विधेयकको सर्वत्र आलोचना भइरहेको छ।
नेपालगंज उपमहानगरपालिका 4 गणेशपुर स्थित बस बाइपासमा रहेको एक ग्यारेजमा रोकिराखेको 2 बसमा आगलागी भएको छ। आगलागीबाट N4X7024 र N5X2465 नम्बरको बस जलेर पूर्ण रूपमा क्षति भएको प्रहरीको भनाई छ। ग्यारेजमा मर्मत भइरहेको N5X2465 नम्बरको बसमा 81 विद्युतीय सर्ट हुँदा आगलागी भएको र नजिकै रोकिराखेको अर्को बसमा आगो सल्किँदा दुवै बस जलेर पूर्ण रूपमा नष्ट भएका छन्। हिजो बिहान 10 बजेतिर लागेको आगो बारुण्यान्त्र स्थानीय प्रहरी नेपाल प्रहरी सशस्त्र प्रहरीले 12 बजेतिर आगो निभाएका थिए। आगलागीबाट भएको क्षतिको यकिन विवरण भने नखुलेको स्थानीय ओडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक नारायण डागीले बताउनुभयो।
लोपोन्मुख पाटेबाघको संख्या बढेसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या पनि बढ्न थालेको छ। निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले दुर्लभ वन्यजन्तु हेर्न आउनेको संख्या वात्तै बढेको बताउनुभयो। गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिने भएकाले यो बेला पर्यटक बढेको उहाँको भनाइ छ। नेपाली पर्यटक र 13,08,000 सार्क मुलुकका पर्यटकबाट 43,09,000 र अन्य विदेशी मुलुकका पर्यटकबाट 900,37,000 गरी 1.5 करोड बढी राजस्व संकलन भएको निकुञ्जको तथ्याङ्क रहेको छ। पछिल्लो तथ्याङ्क अनुसार बर्दियामा 87 पाटेबाघ रहेका छन्। बर्दिया राष्ट्रिय निकुञ्जलाई प्राकृतिक रूपमा बाघ हेर्न सकिने विश्वको दोस्रो स्थान मानिन्छ।
नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका रुकुम पूर्व जिल्ला इन्चार्ज बहादुर नकाल शिशिर पक्राउ पर्नु भएको छ। रुकुम पश्चिम सानीभेरी गाउँपालिका 3 गराएला तथा सिमलीमा लुकिछिपी बसेको सूचनाका आधारमा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उहाँको कार्यक्षेत्र रुकुम पूर्व कार्यक्षेत्र भए पनि घर गराएलामा रहेको प्रहरीको भनाइ छ। माओवादी सशस्त्र युद्धमा ब्रिग्रेड सहायक कमाण्डर समेत रहनुभएका उहाँलाई हिरासत लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खण्डकाले बताउनुभयो। सरकारले विप्लव समूहलाई प्रतिबन्धित गरेसँगै रुकुम प्रहरीले 4 कार्यकर्ता पक्राउ गरिसकेको छ। हामीसँग खेल खबर सँगै अन्य खबरहरू पनि बाँकी नै छन्, अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरफेरोसँगै राष्ट्रिय खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर। सल्यानमा सामुदायिक वनमा लागेको डडेलो निभाउने क्रममा घाइते भएका खगेन्द्र बोहराको उपचारको क्रममा मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका छमा रहेको इन्द्रेणी सामुदायिक वनमा लागेको डडेलो नियन्त्रण गर्ने क्रममा जलेर घाइते भएका रामकाँडाका 47 वर्षीय खगेन्द्र बोहराको उपचारको क्रममा मृत्यु भएको हो। उपचारको क्रममा काठमाडौँको किर्तिवीर अस्पतालमा मृत्यु भएका छत्रेश्वरी गाउँपालिका 6 का वडा अध्यक्ष चुडामणी दसौदीले बताउनु भयो।
कैलालीको टिकापुरमा ट्रेक्टर दुर्घटना हुँदा चालक धनबहादुर चौधरीको ज्यान गएको छ। टिकापुरबाट इट्टा बोकेर नारायणपुर हिँडेको C1T116 नम्बरको ट्रेक्टरको चक्का फुत्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। चालु वर्षमा टिकापुरको लम्की पुल क्षेत्रमा सड़क दुर्घटनामा परि 3 को मृत्यु भएको छ भने 2 को अङ्ग भङ्ग भएको प्रहरीको तथ्याङ्क छ।
भेरी खबरमा अब केही विदेशका खबर। श्रीलङ्कामा मस्जिद तथा मुसलमानको व्यापारिक प्रतिष्ठालाई निशाना बनाएर हिंसा हुने क्रम बढेसँगै रातको समयमा देशभर कर्फ्यू आदेश जारी गरिएको छ। श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंहले गलत जानकारीप्रति सचेत हुन र सुरक्षा व्यवस्था कडा पार्न आग्रह गर्नुभएको छ। श्रीलङ्कामा सामाजिक सञ्जालमाथि अस्थायी रूपमा प्रतिबन्ध लगाइएको छ। विभिन्न चर्च तथा मस्जिदमा आक्रमण हुने क्रम बढेसँगै तनाव बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
विदेशकै अर्को प्रसंगमा इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सुन खानीमा दुर्घटना हुँदा कम्तीमा 5 जना खानी मजदुरहरूको ज्यान गएको छ। उद्धारकर्ताले खानीबाट 5 जनाको शव निकालेका छन्। खानी दुर्घटनामा बाँचेकाहरूले भने खानीभित्र अरू 15 जना पुरिएको बताएका छन्। निरन्तरको वर्षाका कारण खानीमा दुर्घटना भएको हुन सक्ने बताइएको छ।
भेरी खबरको अन्त्यमा एउटा खेल खबर। नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिगबाट यसपालि 55 लाख रुपियाँ हात पार्ने बताइएको छ। आइपिएलमा पहिलो पटक तेस्रो स्थान हासिल गरेको दिल्ली क्यापिटल्सले पाउने पुरस्कारबाट सन्दीपले 20 लाख रुपियाँ हात पार्नुहुनेछ। पन्जाब विरुद्ध 3 विकेट लिनुभएका सन्दीपले स्टाइलिस खेलाडीको उपाधि जित्दै 1 लाख भारतीय रुपियाँ हात पार्नु भएको छ। यो सिजन आइपिएल खेले बापत सन्दीपले 20 लाख भारतीय रुपियाँ पाउने यसअघि नै पक्का भइसकेको छ। लगातार दोस्रो सिजन आइपिएल खेल्नुभएका सन्दीपले यसपालि 6 खेलमा 8 विकेट लिनुभएको थियो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
जाजरकोटका 3 वटा तहले अझै गाउँबाट सेवा दिन सकेनन्। जिल्ला सदरमुकाम नै धाउनुपर्ने बाध्यता नहटेको भन्दै स्थानीय रुष्ट।
प्रतिनिधि सभामा आउँदो बजेट बारेको पूर्व छलफल सकियो। सामूहिक विकासको अवधारणा अनुसार बजेट ल्याउने अर्थमन्त्रीको दावी।
पाठ्यवाकको संख्या बढेसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या पनि बढ्दै।
र श्रीलङ्कामा हिंसा हुने क्रम बढेसँगै देशभर कर्फ्यू आदेश जारी। सुरक्षा व्यवस्था कडा पार्न प्रधानमन्त्रीको निर्देशन। हवस् त तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरीकै साथमा रहनुहोला। समाचार कक्षका सबै सहकर्मीसँगै बिहानको भेरी खबरबाट नवराज एग्मी र सविता जीसी बिदा हुन्छौ। नमस्कार।